الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون ما أريد منهم من رزق وما أريد أن يطعمون إن الله هو الرزاق ذو القوة المتين فإن للذين ظلموا ذنوبا مثل ذنوب أصحابهم فلا يستعجلون فويل للذين كفروا من يومهم الذي يوعدون صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته وما خلقت الجن والإنس إلا ليعبدون اور میں نے نہیں پیدا کیا جن اور انس کو مگر اس لیے کہ وہ میری عبادت کرے ما اريد منهم من رزق میں ان سے روزی نہیں چاہتا وما اريد ان يطعمون اور نہ میں یہ چاہتا ہوں کہ وہ مجھے کھانا کھلائیں ان اللہ هو الرزاق ذو القوة المتین بے شک اللہ وہی رزق پہنچانے والا ہے قوت والا ہے مضبوط ہے فَإِنَّ لِلَّذِينَ ظَلَمُوا ذَنُوبًا بس بے شک ان لوگوں کے لیے جنہوں نے ظلم کیا باری ہے مثل ذنوب اصحابہم ان کے ساتھیوں کے باری کی طرح فلا یستعجلون بس چاہیے کہ وہ مجھ سے جلدی نہ کرے فویل للذین کفروا من یومہم الذی یوعدون بس ہلاکت ہے ان لوگوں کے لیے جنہوں نے انکار کیا ان کے اس دن سے جس سے انہیں ڈرایا جا رہا ہے جس کا ان سے وعدہ کیا جا رہا ہے یہ سورۃ الذاریات کی اختتامی آیات ہیں اور یہ آیات دو حصوں پر مشتمل ہیں پہلے حصے میں ترغیب ہے اور دوسرے حصے میں ترہیب ہے. مرنے کے بعد کی زندگی کے منکرین جزا اور سزا کے منکرین جنت جہنم کے منکرین کو ایمان کی دعوت دی جا رہی ہے اس پوری صورت میں, اور اس مقصد کے لیے قسمیں کھائی گئیں, اس مقصد کے لیے اللہ کے وجود کی, اللہ کی توحید کی اور مرنے کے بعد کی زندگی کی دلیلیں پیش کی گئیں, اور منکرین اور مؤمنین کا انجام دنیا میں بیان کیا گیا. اور یہ سمجھانے کی کوشش کی گئی کہ جو لوگ ایمان لاتے ہیں اللہ پر, اللہ کے وجود پر, اللہ کی توحید پر, مرنے کے بعد کی زندگی پر, انہیں دنیا میں بھی راحتیں ملتی ہیں اور آخرت میں بھی راحتیں ملتی ہیں. اور جو لوگ ایسا نہیں کرتے تو نہ دنیا میں ان کے لیے سکون ہے نہ آخرت میں. اور ہو سکتا ہے کہ اکا دکا ایسا آدمی بھی نکل آئے کہ دنیا میں تو کسی طرح اس کے زام کے مطابق مزے میں زندگی گزر جائے, لیکن آخرت میں پکڑ ضرور ہوگی. تو اس کا وافی شافی بیان گزر گیا, اب ترغیب دی جا رہی ہے. اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کو تو یہ کہا گیا کہ وذکر, آپ یہ نصیحت کا کام کرتے رہیے. فإن الذکر تنفع المؤمنین, اس لیے کہ جو طالبین ہیں ان کو آپ کی نصیحت ضرور نفع دے گی, اور جو پہلے سے مومن ہیں ان کو بھی نفع دے گی, اور جو مومن نہیں ہیں اور طالبین حق نہیں ہے ان کے خلاف آپ کی یہ نصیحت اتنا میں حجت ہوگی. آپ اپنے کام میں لگے رہیے. اور اب جو ہے پھر ترغیب دی جا رہی ہے منکرین کو, اور منکرین کے ضمن میں مؤمنین کو بھی ترغیب دی جاتی ہے کہ میں نے تو تمہیں اسی مقصد کے لیے تو پیدا کیا تھا. وما خلقت الجن والانس الا ليعبدون, میں نے جن اور انس کو صرف اس لیے پیدا کیا کہ وہ میری عبادت کرے. میں نے جن اور انس کو نہیں پیدا کیا مگر تاکہ وہ میری عبادت کرے, یعنی صرف میری عبادت کے لیے ان کو پیدا کیا گیا ہے. اور اس کا مطلب یہ نہیں ہے کہ دنیا میں میں نے ان کو اس لیے بھیجا ہے کہ یہ صرف میری عبادت کرے اور کچھ نہ کرے. اس کا مطلب یہ ہے کہ اصل جو مقصد ہے ان کی تخلیق کا وہ یہ ہے کہ میری عبادت کرے, اور اس دنیا میں جتنی بھی قومیں آئیں, آدم علیہ السلام کے زمانے سے لے کر آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی امت تک جتنی بھی قومیں آئیں, ان سب قوموں کو اسی لیے بھیجا تھا, اس لیے کہ تخلیق انسان اور تخلیق جن کی جو غرض بیان کی گئی ہے قرآن میں وہ یہ ہے کہ وہ دنیا میں جا کر کے عبادت کریں. ہمیں صرف عبادت کے لیے پیدا کیا گیا ہے. اور بنیادی طور پر حضرت شاہ ولی اللہ صاحب محدث دہلوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ بنیادی طور پر جتنے بھی انسان دنیا میں آئے, جتنی بھی امتیں آئیں, ان سب کو چار قسم کی عبادتوں کا حکم دیا گیا. نمبر ایک, طہارت. انہیں اس بات کا حکم دیا گیا کہ وہ اپنے قلوب کو عقائد فاسدہ سے پاک رکھیں, کفر سے, شرک سے, نفاق سے, اور بری خصلتوں سے بھی اپنے قلوب کو پاک رکھیں, اور اپنے بدن کو آلائشوں سے اور گندگیوں سے پاک رکھیں, اور اپنی زندگیوں کو برے اعمال سے پاک رکھیں. جب انسان کا تزکیہ ہو جاتا ہے تو اس کی زندگی میں پورا دین آ جاتا ہے, اس کی زندگی میں تقوی آ جاتا ہے, اس کی زندگی میں دوام طاعت آ جاتی ہے. تو اس کا معنی یہی ہے کہ طہارت القلوب, یہ جو دل ہیں, طہارت القلوب عن العقائد الباطلہ, کہ باطل عقیدوں سے دل صاف ستھرا ہو جائے, اور طہارت النفوس عن الاخلاق الرذیلہ, کہ نفس جو ہے وہ اخلاق رذیلہ سے پاک ہو جائے, اور طہارت الابدان عن النجاسات, اور یہ بدن جو ہے, جسم جو ہے, وہ نجاستوں سے پاک ہو جائے, اور وعن الاعمال القبیحہ, اور برے اعمال سے صاف ستھرے ہو جائیں. تو یہ جو عبادت کا پہلو ہے طہارت, اس میں تمام امتیں مشترک ہیں کہ دل عقائد فاسدہ سے صاف ستھرے ہوں, اور زندگی اعمال قبیحہ سے صاف ستھری ہوں, نفوس جو ہیں وہ اخلاق رذیلہ, برے اخلاق, بڑھائی ہے, کبر ہے, بخل ہے, خسیس جو اخلاق ہوتے ہیں, رذیل اخلاق, جنہیں کوئی بھی انسان اپنے لیے پسند نہیں کرتا. خود بخیل کے سامنے بھی اگر بخل کا ذکر کیا جائے تو وہ اسے پسند نہیں کرتا. یہ بات الگ ہے کہ اسے یہ احساس ہی نہیں ہوتا کہ میں بخیل ہوں. تو اس سے اپنے نفوس کو پاک رکھیں, اور اپنے بدن کو نجاستوں سے پاک رکھیں, پیشاب سے, خون سے, پاخانے سے, گندگیوں سے پاک رکھیں, کپڑوں کو, بدن کو, اپنے گھر کو گندگیوں سے پاک رکھیں, آنگن کو گندگیوں سے پاک رکھیں. آپ صلی اللہ علیہ وآلہ وسلم نے ایک حدیث میں یہ ارشاد فرمایا ہے کہ اپنے آنگنوں کو صاف ستھرا رکھو, آنگنوں کو, فرنٹ گارڈنز کو. تو آنگنوں کو اگر صاف ستھرا رکھنا ہے تو پھر گھر کے اندر کے حصے کو کتنا صاف ستھرا رکھنا چاہیے. اور گھر جس میں مکین رہتا ہے, اگر مکان کو اتنا صاف ستھرا رکھنا ہے تو پھر مکین کو, رہنے والے کو کتنا صاف ستھرا رہنا چاہیے. اور یہ مکین جو ہے اس کے کپڑوں کو اگر صاف ستھرا رکھنا چاہیے تو بدن کو کتنا صاف ستھرا رکھنا چاہیے, اور بدن میں اشرف الاعضاء دل ہے تو دل کو کتنا صاف ستھرا رکھنا چاہیے. ایک تو یہ ہے, اور دوسری عبادت جو چاروں, جو تمام انسانوں میں مشترک ہے, تمام امتوں میں, وہ ہے اخبات. شاہ ولی اللہ صاحب محدث دہلوی رحمتہ اللہ علیہ فرماتے ہیں, پہلی قسم کی عبادت جس میں سب مشترک ہے وہ طہارت. طہارت کا سب کو حکم ملا ہے, اور طہارت عام ہے, ہر قسم کی طہارت مراد ہے. نمبر دو, اخبات. اخبات کا معنی ہے کہ اپنے آپ کو جھکانا. تو عاجزی اور انکساری, انسان عاجز بن کر رہے, انکساری کے ساتھ رہے, جو اکڑ کر چلتا ہے, جو تکبر والا ہوتا ہے, جو عجب والا ہوتا ہے, جو دوسروں پر اپنی برتری اور فضیلت سمجھتا ہے, اپنے کو کچھ سمجھتا ہے کہ میں کچھ ہوں, وہ نہ خالق کی نظر میں محبوب ہو سکتا ہے نہ مخلوق کی نظر میں. اور یہ اس کی سزا ہوتی ہے کہ وہ خود یہ سمجھتا رہتا ہے کہ میرے اس طرح رہنے سے اور میرے اس بیہیویئر سے دوسروں کے قلوب میں میرے لیے جگہ ہوگی. نظروں سے گر جاتا ہے, قلوب سے گر جاتا ہے. تو عاجزی, عاجزی اللہ کو بہت پسند ہے، اسی لیے اپنی عبادتوں کو خفیہ رکھو، دعا کرو تو چپکے چپکے کرو، رات کی عبادت بہت قیمتی اس لیے کہ وہ تنہا تہجد میں اٹھ کر اندھیرے میں اللہ سے عبادت کرتا ہے. ان تبدو الصدقات فنعما ہی وان تخفوها وتؤتوها الفقراء فهو خیر لکم، کہ اللہ کے راستے میں دو تو چھپا کر کے دو، کسی کو پتا نہ چلے، اللہ کی عرش کے سائے کے نیچے اسے جگہ ملے گی جو اس طرح خرچ کرتا ہے کہ دایاں ہاتھ خرچ کرتا ہے تو بائیں کو پتا نہیں چلتا. اس کا معنی یہی ہے کہ بڑائی اس میں نہیں آتی، تعلی نہیں آتی. سید القوم خادمہم، قوم کا سردار وہ ہے جو فروتنی اختیار کرتا ہے، خدمت میں لگ جاتا ہے. تو اخبات، اور تیسری قسم کی عبادت ہے سماحت. سماحت، سماحت کا معنی یہ ہے کہ چشم پوشی کرنا، اور جو آدمی چشم پوشی کرتا ہے، لوگوں کی غلطیوں کو معاف کرتا ہے، لوگوں کی برائیوں کو نظر انداز کرتا ہے، تو وہ رذیل حرکتیں نہیں کرتا. جو سماحت سے کام نہیں لے گا وہ رذیل حرکتیں کرے گا. اور چوتھی چیز جس میں سب مشترک ہیں وہ ہے عدالت، کہ زندگی عدل و انصاف کے ساتھ گزاری جائے، اور اللہ کے ساتھ بھی عدل کریں کہ اللہ کے سارے حقوق پورے کریں، اور اللہ کے بندوں کے ساتھ بھی عدل کیا جائے کہ ان کے حقوق بھی پورے کریں، اور خود اپنی ذات کے ساتھ بھی انصاف کیا جائے کہ اپنے حقوق بھی پورے کریں. تو اللہ جل جلالہ وعم نوالہ یہ فرما رہے ہیں کہ میں نے تو تمہیں پیدا ہی کیا ہے عبادت کے لیے، اے میرے بندو تو تم کیوں عبادت نہیں کرتے؟ یہ ترغیب ہے، بیٹا میں نے تو تمہیں کالج میں پڑھنے کے لیے بھیجا تھا، دوسرا میرا کوئی مقصد نہیں تھا، بیٹا تمہیں تو بس ڈاکٹر بنانے کی غرض تھی میری. یہ ترغیب ہے، یہ وما خلقت الجن والانس الا لیعبدون. اور عبادت کا معنی ہے غلامی، اللہ کی مرضی کے مطابق زندگی گزارنا. تو جتنے بھی اللہ جل جلالہ وعم نوالہ کی مخلوق ہے ان میں دو کا یہاں ذکر ہوا ہے، جن اور انس، اور ایک اور مخلوق ہے جو ہمیشہ عبادت میں لگی رہتی ہے، رائی کے دانے کے برابر بھی اللہ کی نافرمانی نہیں کرتی، وہ فرشتے. لا یعصون اللہ ما امرهم ویفعلون ما یؤمرون. اور اس کے علاوہ باقی جتنی بھی مخلوق ہے وہ سب اللہ کی عبادت میں لگی ہوئی ہیں. سورج کو جو حکم کیا گیا ہے سورج اس حکم کو بجا لا رہا ہے، چاند کو جو حکم کیا گیا ہے وہ چاند اس حکم کو بجا لا رہا ہے. تو جن و انس کی تخصیص اس لیے کی گئی کہ باقی جتنی مخلوق ہیں ان کو اللہ جل جلالہ وعم منوالہ نے جن کاموں کا، اور یہ اللہ نے جن کاموں کا حکم کیا ہے ان کاموں کو پورا کرنا یہی عبادت ہے. تو جن عبادتوں کا یا جن کاموں کا حکم فرمایا ہے یہ حکم جو ہے وہ تکوینی ہے، اور جن اور انسان کو جو حکم کیا ہے وہ تشریعی ہے. اور دونوں میں فرق یہ ہوتا ہے کہ تکوینی حکم میں جس کو حکم دیا جا رہا ہے وہ اس عمل کو کرنے میں مجبور ہوتا ہے. تو سورج کو یہ حکم ہوا ہے کہ اتنے بجے طلوع ہونے کا اور چلتے 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 اتنے بجے غروب ہونے کا، یا اپنی جو بھی سائیکل ہے اسے پوری کرنے کی، تو اس کو اختیار نہیں ہے. ایک درخت کو حکم ملتا ہے کہ تمہیں اس طرح اگنا ہے، اس طرح پھل، اس طرح، یہ اختیار نہیں ہے. سمندر کو بہنے کا حکم ہے، اختیار نہیں ہے. تو ان کو تکوینی حکم ہوا ہے، تکوینی ان کو مجبور کیا گیا ہے. اختیار بالکل نہیں ہے ان کو. اور فرشتے جو ہے فرشتے ان کو اللہ جل جلالہ وعمن والہ نے جو حکم کیا ہے اس میں کرنے نہ کرنے کا ان کو اختیار ہوتا ہے. کر بھی سکتے ہیں نہیں بھی کر سکتے ہیں, لیکن ان کی جبلت ایسی بنائی گئی ہے کہ وہ ایک ہی رخ پہ جاتے ہیں, ایک ہی رخ پہ جاتے ہیں. یعنی ان کے لیے اختیار ہے مگر ابتلا نہیں ہے. اور انسان کا جہاں تک تعلق ہے اسے جو حکم ہوا ہے اور جن کہ تم میری عبادت کرو, تو اس میں انسان کو اختیار بھی دیا گیا ہے کہ چاہے گا اپنی مرضی سے تو کرے گا اور نہیں چاہے گا تو اپنی مرضی سے نہیں کرے گا. اگر کرے گا تو اجر و ثواب کا مستحق ہوگا, نہیں کرے گا تو سزا کا مستحق ہوگا. اور یہ اس کے لیے بطور امتحان کے ہے. تو اس لیے اللہ جل جلالہ عام منوالہ نے بطور خاص ان کا ذکر کیا کہ میں نے تمہیں مکلف بنایا ہے, میں نے تمہیں اختیار دے کر کے دنیا میں بھیجا ہے, اور میں تمہیں حکم تشریعی دے رہا ہوں. باقی ساری کائنات جو ہے وہ بھی میرے کام میں لگی ہوئی ہیں, مگر وہ مجبور ہیں, جو کہا ہے اسی کو کرنا پڑتا ہے, اور تمہیں حکم تشریعی دے رہا ہوں. وما خلقت الجن والانس الا ليعبدون, تو میں نے تمہیں دنیا میں جا کر میری عبادت کرنے کا حکم دیا ہے. ایک نمبر ایک تو حکم دیا ہے, نمبر دو یہ حکم تشریعی ہے. اس کا مطلب یہ ہے کہ اس حکم کو دے کر میں نے تمہیں اختیار دیا ہے کہ تم اس پہ عمل کرو نہ کرو. یعنی اختیار کا مطلب یہ نہیں کہ عمل کرو گے تو بھی کوئی حرج نہیں اور عمل نہیں کرو گے تو بھی حرج نہیں, نہیں, عمل کرو نہ کرو اس کا اختیار دیا ہے, مگر ساتھ میں یہ بھی سمجھایا ہے کہ اگر عمل کرو گے تو اجر و ثواب ملے گا, نہیں کرو گے تو پکڑ ہوگی. اور پھر جس کام کے لیے میں نے تمہیں پیدا کیا ہے اس کے سارے اسباب بھی میں نے مہیا کیے ہیں. میرے وجود کو پہچاننے کی تمہیں صلاحیت بھی دی ہے اور میری کائنات میں نشانیاں بھی میں نے پیدا کی ہے. اور میرے وجود اور میری توحید کو پہچان کر اور پیغمبروں کو بھیجوں تو پیغمبر ہے یا نہیں اس کو پہچاننے کی بھی صلاحیت دی ہے. اس کے لیے میں نے پیغمبروں کو معجزات دیے ہیں, اور معجزات اور جادو وغیرہ میں فرق سمجھنے کی بھی تم کو صلاحیت دی ہے. تمہارے قلوب میں, تمہارے دماغ میں یہ ساری صلاحیتیں ہیں. اور ان صلاحیتوں کو دینے کے بعد جو چیز سمجھ میں آئے اس کو سمجھ کر اس کو قبول کرنے نہ کرنے کی بھی صلاحیت دی ہے, اور قبول کرنے کے بعد اس پر عمل کرنے اور نہ کرنے کی بھی صلاحیت دی ہے. ساری استعدادیں میں نے پیدا کی ہیں. تو تمہارے اندر حق کو پہچاننے کی, حق کو قبول کرنے کی, اور حق کے مطابق زندگی گزارنے کی پوری پوری صلاحیت میں نے دی ہے. اور پھر میں نے تمہیں حکم کیا ہے کہ اس کے مطابق زندگی گزارو, اور اختیار دیا ہے کہ میری بات پر عمل کرنا چاہے تو عمل بھی کر سکتے ہیں, نہیں کرنا چاہے تو نہیں بھی کر سکتے ہیں. اب اگر اپنے اختیار سے عمل کریں گے تو اجر ملے گا, اور اپنے اختیار سے عمل نہیں کریں گے تو اجر نہیں ملے گا بلکہ پکڑ ہوگی. تو وما خلقت الجن والانس الا ليعبدون, یہ جو تقریر ہوئی اس سے, اس آیت پر کم فہمی کی وجہ سے جو سوالات پیدا ہو سکتے ہیں وہ سارے دور ہو گئے. کہ میں نے جن اور انس کو پیدا نہیں کیا مگر تاکہ وہ میری عبادت کرے, بس اسی مقصد سے میں نے پیدا کیا ہے. اور آگے ترغیب کے طور پر کہہ رہے ہیں کہ میں نے تمہیں اس لیے پیدا نہیں کیا کہ میں تمہارا حقیقی آقا اور تم میرے حقیقی غلام, اور دنیا کا جو دستور ہوتا ہے کہ غلام جو ہے وہ آقا کے لیے کماتا ہے, آقا کی خدمت کرتا ہے, آقا کے لیے کماتا ہے, اور آقا کے لیے کما کر آقا کی دنیاوی ضرورتیں پوری کرنے میں معین بنتا ہے.
وہ کماتا ہے اور کما کر خود کی روزی کا بھی انتظام کرتا ہے، وہ کماتا ہے اور کما کر آقا کے دوسرے جو متعلقین ہوتے ہیں ان کی روزی کا بھی انتظام کرتا ہے، اور کما کر خود آقا کو بھی کھلاتا ہے کہ ما اريد منهم من رزق، ما اريد منهم من رزق، میں ان سے روزی نہیں چاہتا، یعنی میں یہ نہیں چاہتا کہ وہ کما کر کے خود کو کھلائیں، اور میں یہ بھی نہیں چاہتا کہ وہ کما کر کے میری دوسری مخلوق میں سے کسی کو کھلائیں، وما اريد ان يطعمون، اور یہ بھی نہیں چاہتا کہ وہ کما کر کے مجھے کھلائیں، اس سے کہ میں تو کھانے پینے سے پاک ہوں، میں محتاج نہیں ہوں. کھانا پینا ایک قسم کا احتیاج ہے، ایک قسم کی کمزوری ہے کہ انسان کو بھوک لگتی ہے اسے کھانا پڑتا ہے، اگر نہیں کھاتا نہیں پیتا تو وہ کمزور ہو جاتا ہے، مر جاتا ہے، بیمار ہو جاتا ہے. تو میں تو وہ نہیں، تو میرے لیے تو کچھ کما کر لانا نہیں ہے. اور رہی بات یہ کہ میری مدد کرو، میری دوسری بہت بڑی مخلوق ہے، بہت لمبا چوڑا میرا کارخانہ ہے، میرے ایال بہت بڑے ہیں، الخلق ایال اللہ، تو کہ ان کے لیے کما کر لے آؤ، تم میرے غلام ہو، مدد کرو، اور خود کا بھی تم انتظام کرو اپنا. کما اوری تم انہوں میرے رزق، میں یہ نہیں چاہتا، میں نے تم کو اس لیے پیدا نہیں کیا ہے کہ تم مجھے کسی طرح کا نفع پہنچاؤ، اس لیے نہیں پہنچ پہ. میں نے تو تم کو پیدا اس لیے کیا ہے کہ تم دنیا میں آ کر عبادت کر کے خود کو نفع پہنچاؤ. اور عبادت کرنی کیوں ہے؟ خود کو نفع پہنچانے کے لیے. تو میں نے تمہیں کچھ قولی عبادتوں کا حکم کیا ہے، کچھ فعلی عبادتوں کا حکم کیا ہے، اور فعلی کے اندر جو ہے وہ مالی عبادتیں آ گئی. تو قولن اور فعلن میں نے تمہیں جو کام کرنے کے لیے کہا ہے ان کاموں کو کر کے، چاہے ان کا تعلق فرائض سے ہو، واجبات سے ہو، سنن سے ہو، مستحبات سے ہو، نوافل سے ہو، قولن اور فعلن میری عبادت کر کے میری بادشاہت کا اعتراف کرو، میری کبریائی کا اعتراف کرو، اور کبریائی کا اور بادشاہت کا اعتراف کر کے میری الطاف و میرے الطاف و عنایات کے تم مستحق ہو جاؤ. تو تمہیں جو پیدا کیا اور پیدا کر کے دنیا میں بھیجا عبادت کرنے کے لیے اور عبادت کا حکم کیا ہے، یہ اس لیے نہیں کہ اس سے مجھے کچھ نفع پہنچے گا، نہیں، اس کا نفع تم کو خود کو پہنچے گا. اور اگر کوئی شخص کما رہا ہے اور کما کر خود کو کھلا رہا ہے، تو وہ یہ نہ سمجھے کہ میں کما رہا ہوں اور میں کھلا رہا ہوں. کہ ان اللہ هو الرزاق، اللہ ہی روزی پہنچانے والا ہے، ذو القوہ و قوت والا ہے، المتین و مضبوط ہے. تو اللہ مضبوط ہے، طاقتور ہے، قدرت والا ہے، رزاق ہے. وہ تم سے یہ نہیں چاہتا کہ تم اس کے لیے کچھ کرو یا اس کی مخلوق میں سے کسی کے لیے کچھ کرو. اس کی مخلوق میں ہر جاندار کی روزی اس نے اپنے ذمے لے رکھی ہے. وما من دابۃ فی الارض الا علی اللہ رزقها ویعلم مستقرها ومستودعها کل فی کتاب مبین. اور اگر کوئی کماتا ہے اور کما کر خود کو کھلاتا ہے، کماتا ہے اور کما کر اپنے اہل و عیال کو کھلاتا ہے، کماتا ہے اور بہت کچھ کماتا ہے اور غریبوں پر خوب تقسیم کرتا ہے اور ان کو کھلاتا ہے، تو وہ یہ نہ سمجھے کہ وہ رازق ہے. وہ رازق نہیں، رازق تو اللہ ہے، وہ منفق ہے. تو دو چیزوں میں فرق ہے، ایک ہے ترزیق، روزی پہنچانا، روزی دینا، جسم کی نشو نما، جسم کی نشو نما کا خیال رکھنا، جسم کی حفاظت کا کام کرنا. تو جیسے ایک ڈاکٹر ہے، وہ شفا نہیں دیتا، وہ علاج کرتا ہے، شفا اللہ دیتا ہے. علاج الگ چیز ہے، شفا الگ چیز ہے. تو یہ جو باپ جو ہے جو کما کر لے آتا ہے، تو کما کر لاتا ہے اور کما کر لا کر کے اپنے اہل و عیال پر خرچ کرتا ہے، روزی نہیں دیتا. روزی تو اسے اللہ نے دی ہے. یہ تو اب ये उस काम को करता है जो उसे सौंपा गया है, उन पर खर्च करने का, उसको रोजी अल्लाह ने दी है। इसलिए कि अगर इंसान के बस में शिफा होती, डॉक्टर के बस में शिफा होती, अगर कोई डॉक्टर कहता कि नहीं नहीं मैं इलाज नहीं कर रहा हूं, मैं शिफा दे रहा हूं, तो क्या वजह है कि एक डॉक्टर दो मरीजों को एक ही किस्म की बीमारी में एक ही किस्म की दवाई देता है तो एक ठीक हो जाता है एक ठीक नहीं होता। या ये कि एक डॉक्टर बहुत माहिर है और अलग अलग मरीज का अलग अलग तरीके से इलाज करता है, दस में से पांच ठीक हो जाते हैं पांच ठीक नहीं होते, क्या वजह है? मालूम हुआ कि डॉक्टर के बस में इलाज है शिफा नहीं। तो इसी तरह कमाने वाले इंसानों के बस में खर्च करना है, रोजी पहुंचाना नहीं। हो सकता है कि बाप ने खूब कमाया खूब कमाया खूब, अव्वल तो यह कि कमा ही ना सके। अगर बाप रोजी पहुंचाता बाप तो जब भी निकलेगा उसे कमाना चाहिए, लेकिन हो सकता है कि ना कमाए। ऐसे बहुत लोग होते हैं कि कमा नहीं सकते, और जब कमा नहीं सकते तो रोजी कहीं से आ जाती है। वो बेटा मांगने के लिए निकल जाता है और बेटा खाना लेकर के आ जाता है, घर में फाका है कुछ खाने को नहीं है, अचानक दरवाजा कोई खटखटाता है, देखा तो पड़ोसी है, उसे कुछ पता नहीं। वो पड़ोसी कहते कि आज हमारे घर में कोई तकरीब थी तो ख्याल आया कि आप लोगों को भी खाना पहुंचा दे। कहां है बाप, कहां राजिक है? और अगर बाप कमाने में कामयाब भी हो जाता है तो बाप रहता है इंग्लैंड में और फैमिली रहती है पाकिस्तान में, और वक्त पर पैसे पहुंच नहीं सके तो कहां है बाप राजिक, कहां है? वो तो रोजाना खाना उनको तो चाहिए, अब कर्ज लेकर खा रहे हैं, मांग कर खा रहे हैं, जो भी वो खाना खा रहे हैं वो पाकिस्तान वाले। और बाप यहां से पैसे भेजता है तो बैंक में कहीं अटक गया है कोई काम। और अगर बाप ने कमाया और कमा करके शॉपिंग वगैरह करके खाना भी घर में ले आया और मां घर में बीमार हो गई और कोई पकाने वाला नहीं, चलो फिर मसला अटक गया। और अगर मां ने पका भी लिया तो खाने वाले बीमार हैं, वो खाने के लिए तैयार नहीं है। और अगर उन्होंने खा भी लिया तो खाने के बाद पेट में उस चीज के जाने के नतीजे में जिस्म की जो उसको गीजा बनना चाहिए वो नहीं बन सका। बहुत से ऐसे मरीज होते हैं कि रोजमर्रा की तरह जैसे दूसरे लोग खाते हैं वो भी खाता है, लेकिन उसके जिस्म में सॉल्ट बनता ही नहीं, या बनता है तो निकल जाता है। तो देखो रिज्क का काम तो अल्लाह करते हैं, तो सॉल्ट उसके पेट में जा भी रहा है मगर निकल जाता है, सॉल्ट जाता है निकल जाता है। बहुत से लोग ऐसे होते हैं कि उनकी बॉडी में वही गीजा जा रही है जो दूसरों के पेट में जा रही है, लेकिन आयन नहीं बन रहा है, कोई विटामिन नहीं बन रहा है। तो रोजी पहुंचाने का मतलब तो यह है कि जिस्म की जो जरूरतें हैं वो जरूरतें पहुंचाना, तो अल्लाह के अलावा कोई नहीं कर सकता। तो मा उरीदु मिनहुम मिर रिज़्किन, मैं उनसे रोजी नहीं चाहता, मैं ये नहीं चाहता कि वो कमाएं और कमा करके किसी को खिलाएं खुद को खिलाएं, वो तो मेरा काम है। वो मा उरीदु युतिमन, मैं ये भी नहीं चाहता कि वो मुझे खाना खिलाए, मैं तो खुद इन्नल्लाह हुवर रज़्ज़ाक ज़ुल क़ुव्वतिल मतीन, ये तुम्हारा काम नहीं, तुम्हें मैंने इबादत के लिए पैदा किया, जिस काम के लिए पैदा किया है वो काम करो। जैसे एक बाप कहता है अपने बेटे से कि बेटा ये पार्ट टाइम जॉब तुमने क्यों तलाश कर लिया, मैंने तो तुम्हें मदरसे में, मैंने तो तुम्हें कॉलेज में, मैंने तो तुम्हें यूनिवर्सिटी में पढ़ने के लिए दाखिल किया है, खिलाना पिलाना तो मेरे जिम्मे है, छोड़ दो इसे। तो अल्लाह यही फरमा रहे हैं कि ये सारी फिक्रें मत करो, तुम्हें मैंने इबादत के लिए पैदा किया। अब ये है कि रोजी कमाना भी एक इबादत है, रोजी कमाना भी एक इबादत है, तो मैंने जो दायरा खींचा है उस दायरे में रह करके रोजी ढूंढो, इसलिए कि वही इबादत है। ये तरगीब दी कि मैंने तुम्हें इस काम के लिए पैदा किया है, तुम ये काम करो, और ये तुम्हारी इबादत से भी मुझे एक राय के दाने के बराबर नफा नहीं है, एक राय के दाने के बराबर नफा नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मक्का मुकर्रमा को फतह कर लिया, और मक्का मुकर्रमा को फतह करने के बाद सहाबाए किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन की एक बहुत बड़ी तादाद, तकरीबन 10,000 सहाबा, तो एक सहाबी का एक सजदा कितना कीमती है, तो 10,000 सहाबा, 10,000 सहाबा जिनके अकाइद बिल्कुल दुरुस्त और जिनके दिलों में रजाइल का नामो निशान नहीं, और फिर सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम का सजदा कितना कीमती है। तो एक दिन तो वो है कि मक्का फतह हुआ और मक्का फतह होने के बाद अजान हुई, अजान के बाद 10,000 सहाबाए किराम रिज़वानुल्लाहि ताला अलैहि मजमईन ने सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम की इमामत में नमाज पढ़ी। और उससे दो दिन पहले मक्का मुकर्रमा में अल्लाह का जो घर है काबा, उस काबे में 360 बुत थे और शिर्क का काम हो रहा था। तो दो दिन पहले शिर्क का, अगले दिन शिर्क का काम, और आज 10,000 सहाबा सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम की मईयत में सजदा रेज हैं और अल्लाह की इबादत कर रहे हैं काबे में। तो एक दिन पहले जब काबे में 360 बुत थे, उस वक्त अल्लाह जल्ला जलालुहु वाम्मनवालुहु की बड़ाई में एक जर्रा बराबर कमी नहीं आई, और अब जबकि 10,000 सहाबे किराम रिज़वानुल्लाहि ताला अलैहि मजमईन सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम के साथ सजदा रेज हैं अल्लाह की बारगाह में पूरे इखलास के साथ, तो अल्लाह की बड़ाई में एक राई के दाने के बराबर इजाफा नहीं हुआ। उसको कोई फायदा नुकसान नहीं होता हमारी इबादत करने न करने से, हमारी इबादत न करने से नुकसान हमारा, हमारी इबादत करने से फायदा हमारा। तो अल्लाह ताला शानहु इरशाद फरमाते हैं और तरगीब दे रहे हैं कि मैंने तो तुम्हें मेरे बंदो इसी काम के लिए पैदा किया है, इसलिए मेरे पैगंबर, मैंने अपने पैगंबर को जो भेजा है मेरी इबादत का तरीका तुम्हें बतलाने के लिए। इबादत तो बहुत लोग करते हैं, कहते हैं नहीं, एक खास इबादत करने के लिए भेजा है, उस तरीके के ऊपर तुम इबादत करो, मुझे तुमसे और कुछ नहीं चाहिए। और उसके बाद तरीब, अगर ऐसा तुमने नहीं किया तो فَإِنَّ لِلَّذِينَ ظَلَمُوا, अगर तुमने ऐसा नहीं किया तो तुम जालिम हो जाओगे। और जालिम जो है अरबी में अपने अंदर वसी माने रखता है, किसी को सताता है वो भी जालिम है, और अल्लाह जल्ल जलालुहु वाम्मनवालुहु की नाफरमानी करता है और गुनाह सगीरा और गुनाह कबीरा में मुबतला होता है, ये भी जालिम है। और जो कुफ्र और शिर्क को इख्तियार करता है वो भी जालिम है। अब जाहिर है कि जो आला दर्जे का जालिम है यानी मुनकिर है और मुशरिक है, तो उसके लिए बड़ी सजाएं, उसके बाद फिर गुनाह कबीरा करता है तो कुछ कम दर्जे की, गुनाह सगीरा करता है तो और कम दर्जे की, और दूसरों पर जुल्म करना यह गुनाह कबीरा में दाखिल है। तो गुनाह सगीरा करता है तो कम दर्जे की सजा, और हो सकता है कि माफ भी हो जाए, बल्कि दूसरे आमाले सालेहा से यह सजा माफ हो जाती है। गुनाह कबीरा अगर है तो तौबा कर लेता है तो माफ हो जाती है, तौबा नहीं करता तो सजा होगी मगर कम दर्जे की। और अगर कुफ्र है, शिर्क है, और कुफ्र और शिर्क की हालत में मरता है तो कभी भी माफी नहीं होगी। तो मैंने तो तुम्हें इस काम के लिए पैदा किया था, अगर तुमने इसकी तरफ तवज्जो की तो अल्हम्दुलिल्लाह फबीहा, अगर नहीं तो जालिमों के लिए बारी है, उनके साथियों की बारी की तरह, जालिमों के लिए बारी है। ये जो नाफरमानी कर रहे हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में, जो ईमान नहीं ला रहे हैं, कुफ्र और शिर्क में मुब्तला रहते हैं, या बाद वाले लोग जो कुफ्र और शिर्क में मुब्तला रहते हैं या गुनाहों में लतपत रहते हैं, तौबा नहीं करते। असल तो यहां गुफ्तगू मुनकरीन की हो रही है। तो नाफरमानों के लिए बारी है उनके साथियों की बारी की तरह। तो उनके साथियों की बारी की तरह का क्या मतलब, कि पिछले जमाने में इन्हीं की तरह जिन्होंने जुल्म किया था, कुफर किया था, शिर्क किया था, गुनाह कबीरा में मुब्तला रहे थे, तौबा नहीं करते थे, ईमान नहीं लाते थे, तो उनके साथ अल्लाह जल्ला जलालुहु वाम्मनवालुहु ने जो कुछ किया था, तो इसी तरह की बारी इनकी भी आ रही है। इन्हें ऐसा नहीं समझना चाहिए कि मैं तो 10 साल से मुनकिर हूं, जब से पैदा हुआ हूं उस वक्त से मुनकिर हूं, बल्कि मैं तो मुनकिरों का सरगना हूं, और मैं अहले हक को दबाने की पूरी पूरी सही कर रहा हूं, और मेरी तो 70-80 साल की जिंदगी गुजर गई है इसी काम में, अब तक तो मुझे कुछ नहीं हुआ। कहा कि ना, वो तो बारी बारी है, और जब बारी है वक्त मुकर्रा पर आती है, अपॉइंटमेंट होता है, हॉस्पिटल में जाते हैं तो बारी होती है। तो आपका अपॉइंटमेंट अगर शाम को 6 बजे है और आप सुबह 8 बजे चले जाएं, तो आपको उसी वक्त डॉक्टर देखेगा जब आपकी बारी आएगी। तो कहा अल्लाह जल्ला जलालुहु वाम मनवालुहु की तरफ से जो सजा आएगी वो अपने वक्त पर आएगी, वक्त मुकर्रा पर आएगी। तो ये उनसे कहा जा रहा है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में या तमाम अंबिया अलैहिस्सलाम के जमाने में मुनकरीन कहते थे कि फातिना बिमा तईदुना इन कुंत मिनस सादिकीन। अरे भाई लाओ, कहां है वो अजाब, कहां है वो अजाब। और ये इस तरह की जो दादागिरी करने वाले लोग हैं वो गोया उस अजाब का इनकार कर रहे हैं कि ऐसा कुछ होने वाला नहीं है। जैसे बाप अगर बेटे से कहे कि मैं तुझे घर से निकाल दूंगा, मैं तुझे घर से निकाल दूंगा, तो बाप के जहन में ऐसा होता है कि जब एक हद तक ये पहुंचेगा तो मैं निकाल दूंगा, मगर वार्निंग अभी से मैं देना शुरू कर देता हूं। एक मरतबा कहा कुछ नहीं हुआ, दूसरी मरतबा हुआ कुछ नहीं हुआ, तो बेटे ने समझा कि ये खामोखा की धमकी है, तब वो कहता है कि जरा करके भी तो दिखाओ, करके भी तो दिखाओ, इसका मतलब ये कि ऐसा होने वाला नहीं है। तो अल्लाह ताला शानहू इरशाद फरमाते हैं कि इन लोगों की बारी भी आएगी, जैसे इस किस्म के तमाम लोगों की बारी पहले आ चुकी है, ये अल्लाह के यहां तयशुदा बात है। फला यस्ताजिलून, ये फला यस्ताजिलूने, तो चाहिए कि ये लोग मुझसे जल्दी न मचाएं, मुझसे जल्दी न करें, यानी बार बार ऐसा ना कहे कि कहां है वो अजाब, कहां है वो? आएगा, वो आएगा। इनके लिए ये इस्तेजाल और जल्दी मचाना अच्छा नहीं है। और ये धनुब जो है, धनुब आप हजरात जानते हैं कि धनुब डोल को कहते हैं, डोल, और डोल का तर्जमा यहां बारी से किया गया है, और बारी से इसलिए किया गया है कि बस्ती में एक कुआं होता है, उस कुएं से 25 घराने के लोग पानी निकालते हैं, तो लड़ाई झगड़े से बचने के लिए बारी आती है। या तो ये कि उन्होंने वक्त तय कर लिया है कि भाई 9 बजे तुम जाकर के पानी भर लेना, 10 बजे तुम पानी भर लेना, 11 बजे तुम पानी भर लेना, तो हर एक की बारी आएगी। या ये कि वहां जाते हैं तो लाइन में खड़े हो जाते हैं, पहले मैं भर लेता हूं, मेरे पीछे है वो, उसके बाद उसके पीछे है वो, उसके बाद। तो कहते हैं कि जिस तरह कुएं से डोल खींचने में बारी आती है, तो इसी तरह जालिमों के लिए भी बारी है उनके साथियों की बारी की तरह। और साथी इसलिए कहा गया इसे कि पिछली उम्मतों को तो इन्होंने देखा भी नहीं है, तो साथी इसलिए कहा गया कि अमल में ये साथी हैं, अकीदे में ये साथी हैं, इन लोगों का तौर तरीक एक किस्म का ही, इस एतबार से ये साथी है। तो فَإِنَّ لِلَّذِينَ ظَلَمُوا, ظالموں کے لیے اگر نہیں مانا تو باری ہوگی ان کے ساتھیوں کی باری کی طرح, بس انہیں مجھ سے جلدی نہیں کرنی چاہیے, آئے گا عذاب اپنے وقت پر آئے گا, اور جب آئے گا تو فَوَيْلُ لِلَّذِينَ كَفَرُوا, وہ جو وقت آئے گا تو فَوَيْلُ لِلَّذِينَ كَفَرُوا, मुनकिरीन के लिए हलाकत है उनके उस दिन से जिसका उनसे वादा किया जा रहा है। ये जो बारी की बात हो रही है कि बारी आएगी तुम्हारी भी, तो इसमें दो एहतिमाल है। एक एहतिमाल तो ये है कि दुनिया में भी अल्लाह का अजाब आएगा, जैसे कौम नूह पर आया, कौम समूद पर आया, कौम लूत पर आया, कौम हूद पर आया, जैसे इन लोगों पर दुनिया में भी अजाब आया, और फिर मरने के बाद की जिंदगी में भी कियामत के दिन उनकी पकड़ होगी। तो इनके लिए ये दिन दुनिया में भी हुआ और ये बारी वाला दिन आखिरत में भी हुआ। और कुछ लोग वो होते हैं कि अल्लाह ताला शानहु उन्हें ढील देते हैं और मरने तक कुछ नहीं होता, और मरने के बाद फिर अजाब शुरू होता है, तो उनका यौम जो है वह आखिरत में है और असल कियामत का दिन है। तो सबके लिए असल बारी का दिन, अजाब का दिन, वो कियामत का दिन है, मगर उससे पहले भी कुछ ना कुछ शुरू हो जाता है, इस दुनिया के अंदर भी शुरू हो जाता है। मुशरिकीन जो है बहुत दादागिरी के साथ रहते थे और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को सताते थे, और उनकी पकड़ का दिन आ गया जंगे बदर। जंगे बदर में बड़े बड़े उनके जो चौधरी थे और बड़े बड़े लीडर थे अबू जहल समेत, वो सब मारे गए। अब जाहिर है कि वो मारे गए तो वो तो अजाब में मुब्तला हो गए, मगर कौम भी उनके बगैर जो है बेसरो सामानी के आलम में रह गई। मोराल कितने टूट गए होंगे, मेंटल डिप्रेशन एंग्जाइटी कितनी हुई होगी, और वहीं से उनकी पढ़ती शुरू हो गई। तो अल्लाह जल्ला जलालहु आमन वालू इरशाद फरमाते कि फवैलुल लिल्लज़ीन कफरू, हलाकत है मुनकरीन के लिए उनके उस दिन से जिसका उनसे वादा किया जा रहा है। वो दुनिया में भी हो सकता है और आखिरत में तो सबका होगा। तो इस एतबार से अव्वल और आखिर में मुनासिबत भी हो गई कि शुरू में अल्लाह जल्ला जलालहु आमन वालू ने बहुत सारी कस्में खा करके ये कहा था कि इन्नमा तुअदून लसादिक, वो जजा और सजा जिसका तुमसे वादा किया जा रहा है वो सच है, वह इन दीन लवाके, और वो जजा और सजा और बदला वाके होने वाला है। और कब ये वाके होगा? कियामत के दिन। और जब कियामत के दिन वाके होगा तो हलाकत है इन मुनकरीन के लिए उनके उस दिन से, वो कियामत के दिन से जिसका उनसे वादा किया जा रहा है। अल्लाह ताला शानहू हम सबको अमल की तौफीक दे। बस बार बार अल्लाह ताला शानहू रहीम है, रहमान है, इसलिए अपने बंदों को नुकसान से बचाने के लिए उन्हें मुतवज्जह करते हैं कि तुम ईमान ले आओ, गौर व फिक्र करो कायनात में, दीन हक को समझने की कोशिश करो, ईमान ले आओ, और ईमान लाने के बाद फिर मेरी मर्जी के मुताबिक चलो। जो मोमिनीन नहीं है, ईमान लाओ, ईमान लाकर मेरी मर्जी के मुताबिक चलो। जो मोमिनीन हैं तो उन्हें अपनी जिंदगियों का जायजा लेना चाहिए, और जायजा लेकर अच्छे आमाल करने चाहिए, बुरे आमाल से बचना चाहिए। इसलिए कि ईमान की जो दौलत तुम्हें नसीब हुई है तो अच्छे आमाल से उसको झिला पहुंचती है, उसको उसको कुव्वत पहुंचती है, उसको गिजा पहुंचती है, वो ज्यादा मजबूत होता है, ताकतवर होता है। और बुरे आमाल करने से, वो कमजोर होता है, बुरे आमाल करने से उसकी ताकत खत्म होती है और धीरे धीरे इतना कमजोर हो जाता है कि कहीं ऐसा ना हो कि मौत के वक्त उसे संभाल ना सके। इसलिए फराइज और वाजिबात का बहुत ज्यादा अहतमाम हो, हराम और मकरूहात तहरीमिया से बचने का भी बहुत ज्यादा अहतमाम हो। इसलिए कि हराम से बचना और मकरूहात तहरीमिया से बचना ये भी फराइज और वाजिबात में दाखिल है। और उसके अलावा ईमान को और ज्यादा मजबूत करने के लिए, बारौनक बनाने के लिए, उसे अडोन करने के लिए, डेकोरेट करने के लिए सुनन का भी, मुस्तहबात का भी और नवाफिल का भी अहतमाम करना चाहिए। अल्लाह ताला का हम शुक्र अदा करते हैं कि उसने हमारी तमाम तर नाअहलियतों के बावजूद सूरतुद्दारियात कुरान मजीद की एक और सूरत खत्म करने की सआदत नसीब हुई। ये कुरान मजीद को पढ़ना, समझना, फिर दूसरों को समझाना, और जो अरबी से नावाकिफ हैं, जिन्होंने दरस निजामी नहीं पढ़ा है, उनका उलमा के साथ वाबस्ता होकर के कुरान को समझने की कोशिश करना, इस नीयत से समझना और समझाना कि हम इंशाल्लाह इस पर अमल करेंगे, ये बहुत बड़ी सआदत है, बहुत बड़ी सआदत है। अल्लाह ताला शानहु हम सबको, पूरी उम्मत को कुरान से जोड़ दे, कुरान की सही हमको फहम नसीब करे और फिसलने से बचाए, गलत समझने से बचाए, और अल्लाह ताला शानहु उस पर अमल करने वाला बनाए। अल्लाह कुरान पढ़ने वाला बनाए, पढ़ने से ज्यादा समझने वाला बनाए, समझने से ज्यादा अमल करने वाला बनाए, और उसे दूर दूर तक जहां जहां तक कुदरत हो उसका पैगाम दूसरों तक पहुंचाने वाला बनाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, वसल्लल्लाहु अला नबीयना मुहम्मद व अला आलिही व असहाबिही अजमईन। الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم.
یا مصرف القلوب صرف قلوبنا علی طاعتک، یا مقلب القلوب ثبت قلوبنا علی دینک. اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة. اللهم آت نفوسنا تقواها وزكها، أنت خير من زكاها، أنت وليها ومولاها. اللهم أصلح لنا شأننا كله، ولا تكلنا إلى أنفسنا طرفة عين، ولا تنزع منا صالح ما أعطيتنا. اللهم ارحمنا بالقرآن العظيم، واجعله لنا إماما ونورا وهدى ورحمة. اللهم ذكرنا منه ما نسينا، وعلمنا منه ما جهلنا، وارزقنا تلاوته آناء الليل وآناء النهار، واجعله لنا حجة. اللهم اجعلنا ممن يحل حلاله ويحرم حرامه ويقيم حدوده. اللهم اجعل القرآن العظيم ربيع قلوبنا وجلاء أحزاننا وذهب غمومنا وهمومنا وقائدنا وسائقنا إلى جنات النعيم. اللهم اشف مرضانا وارحم موتانا. اللهم اشف مرضانا وارحم موتانا. اللهم اشف مرضانا وارحم موتانا. اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. رب اغفر وارحم وأنت خير الراحمين. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. وآخر دعوانا أن الحمد لله رب العالمين برحمتك يا أرحم.